بسم اللہ الرحمن الرحیم. تو ہم نے بات کی تھی کہ جب انسان اپنے نفس کا تزکیہ کرتا ہے تو تزکیہ خالی پاک کرنے کو نہیں کہتے، بلکہ تزکیے کا مطلب بیج کو پھلدار درخت بنانا ہے. اور اس تزکیے کے عمل کے کئی مراحل ہیں، جن میں سے دو کا میں نے آپ کے سامنے ذکر کیا تھا. پہلا مرحلہ کیا تھا کہ اپنے آپ نفس کو یا اپنی قلب کی زمین کو پہلے ہر اس چیز سے پاک کرنا ہے جو ایمان کے بیج کو گرو کرنے میں رکاوٹ دے. یعنی ہم اپنے دل کی زمین میں کیا بوتے ہیں؟ ایمان کا بیج بوتے ہیں. اور اس پر کون سا پانی ڈالتے ہیں؟ عمل صالح کا پانی ڈالتے ہیں، اس امید میں کہ یہی ایمان کا بیج گرو ہوگا اور قرآن کی زبان میں کیا بن جائے گا؟ شجرہ طیبہ بن جائے گا. اور جب شجرہ طیبہ بن جائے گا تو سورہ ابراہیم کی آیت کی روح سے اصلہا ثابت و فرعہا فی السماء، یعنی وہی درخت والی مثال ہے، منی بس والی مثال نہیں ہے، کہ یہ جب بیج ہوگا تو اس کی اصل جڑیں ثابت زمین میں ہوں گی اور اتنا بلند ہوگا، یعنی اس درخت کی جڑیں اتنی مضبوط ہوں گی کہ اس کی شاخیں آسمانوں میں ہوں گی. یہ نتیجہ ہونا چاہیے اس درخت کا کہ جو انسان کے نفس میں اگر تزکیہ شدہ ہو جائے تو اس درخت کا نتیجہ یہ ہے، اصلہا ثابت و فرعہا فی السماء. ٹھیک، تو اس میں کئی مراحل ہیں. یعنی پہلا مرحلہ یہ ہے کہ آپ اس کو کلین اپ کریں، ہر وہ چیز اپنے قلب کی زمین سے صاف کریں کہ جو اس کی گروتھ کو روکے، یا جو آپ عمل کا پانی اس پہ ڈالیں، کیونکہ پانی کو جذب ہونا بھی ضروری ہوتا ہے نا زمین میں. یعنی بہت ساری زمینیں ایسی ہوتی ہیں کہ آپ اس پر بے تحاشا پانی ڈالتے چلے جائیں، کوئی اثر نہیں ہے. تو زمین قلب اتنی نرم ہو، اتنی آمادہ ہو کہ جو اس پر عمل صالح کا پانی ڈالا جائے وہ جذب ہو اور بیج کو گرو کرائے. تو وہ بات ہم نے کر لی کہ مینلی 10-12 ان صفات کا ہم نے ذکر کیا جو ایکشن سے بھی جڑی ہوئی ہیں، کہ جنہیں اپنے اندر سے باہر نکالنا لازمی اور واجب اور ضروری ہے، ورنہ پھر ہمیں یہ ایکسپیکٹ نہیں کرنا چاہیے کہ ایمان کا بیج ہمارے اندر گرو کر پائے گا. ٹھیک، اچھا، اس کے بعد پھر میں نے آپ کی خدمت میں یہ عرض کیا تھا کہ جب آپ اس مقام سے، اس جگہ سے کہ جہاں پر خرابی اور نحوست اور نجاست موجود ہے، جب وہاں سے آپ اب اچھائی کی طرف آ رہے ہیں، تو بیسیکلی کیونکہ انسان کے نفس میں جتنے بھی معاملات ہیں وہ سب کے سب ٹرانسفارمیشن سے منسلک ہیں، یعنی وہ ٹرانسفارمیشن پر ڈپینڈ کرتے ہیں، نہ کہ خالی کوئی کام کرنے پر. تو برائی کی حالت سے نیکی کی حالت میں ٹرانسفارمیشن کے درمیان ایک برج ہے، اور اس برج کا کیا نام ہے؟ توبہ اور استغفار. ٹھیک ہے، اگر کوئی انسان برائیوں سے نجات حاصل کرنے کے بعد مسلسل توبہ اور استغفار کی طرف متوجہ نہیں رہے گا تو بہت ممکن ہے کہ دوبارہ پلٹ کے اس میں چلا جائے گا. یہ بات واضح ہوئی کہ اس لیے میں نے کہا تھا کہ یہ ایک پل ہے جو جس کا باقی رکھنا، جس پر محنت کرنا ہمارے لیے ازہد ضروری ہے. یعنی کہ پیغمبر اکرم جیسی شخصیت اگر یہ فرمائے کہ میں دن میں، میرے قلب پر بھی میل آتا ہے اور میں دن میں 70 مرتبہ استغفار کرتا ہوں، اس سے آپ سمجھ لیں گے اس کی کتنی اہمیت ہے. کہ یعنی وہ کون سا میل ہے؟ لوگوں کے درمیان اٹھنے بیٹھنے، زندگی گزارنے کی وجہ سے لوگوں کے نفوس کے جو اثرات ہیں، یعنی کہ رسول خدا کو وہ ایک ناپسندیدہ اثر کے طور پر محسوس ہو رہے ہیں اپنے قلب میں. ٹھیک، تو یہ والی بات ہم نے سمجھ لی کہ بیسیکلی جب آپ ٹرانسفارمیشن کی طرف جا رہے ہوتے ہیں تو ٹرانسفارمیشن فرام بیڈ ڈومین، یعنی کہ جو خرابیوں کا پورا ڈومین ہے، اس سے اپنے آپ کو تبدیل کر کے نورانیت، ظلمات سے نکل کے نور کی طرف آنے کے لیے درمیان میں ایک پل بھی ہے، اور اس پل کو، اس سپر کو باقی رکھنا لازمی اور ضروری ہے، ورنہ اگر اس میں گڑبڑ ہو گئی تو پھر وہ جو ہماری ٹرانسفارمیشن ہے، وہ جو ادھر سے ادھر جانا ہے، ظلمات سے نور کی طرف جانا، وہ پروسیس ختم ہو جائے گا، رک جائے گا، یہ کام نہیں ہو سکے گا. अच्छा, अब उसके बाद हम अगले मरहले पे आते हैं कि जहां पर अब हमको ये समझना है कि अब क्या करें, यानी क्या डालें अपने अंदर, अपने आप को कैसा बनाएं, अपनी हालत कैसी बनाएं, अपनी शक्ल व सूरत, अपने नफ्स की शक्ल व सूरत कैसी बनाएं, क्योंकि नफ्स की शक्ल व सूरत जो है वो हमेशा बनती है सिफात के जरिए से, ठीक है, क्वालिटीज से नफ्स की शक्ल व सूरत बनती है, न कि अमल से। ये बात याद रखिएगा, ये बहुत अहम बात है, ये मैं बहुत दफ़ा दोहरा चुका हूँ कि अमल जो सिफात जनरेट करता है हकीकतन वो होती हैं जो नफ्स की शक्ल बनाती हैं, न कि अमल। कि आप ये नहीं कह सकते या मैं ये नहीं कह सकता कि मैं क्योंकि नमाज पढ़ता हूँ इसलिए मुसल्लीन की जो नफूस की हालत होती है वो मेरी हालत है, ये कोई नहीं कह सकता। यानी अहले सलात होने की, जैसे हमने आदाब सलात में भी बात की थी, बुनियादी शर्त क्या है? अब्दियत है। अगर सलात बंदगी ये हक की सिफत को नफ्स में पैदा करा रही है तो मुसल्लीन वाली सूरत बन रही है नफ्स की, वरना कुछ भी नहीं है। खाली नमाज का अमल, खाली अमल जो नफ्स की, नफ्स के अंदर किसी सिफत को पैदा नहीं करा पा रहा, वो कुछ भी नहीं, बल्कि बहुत सारे लोगों के लिए तो उल्टा होता है कि नमाज जो है वो किसी उल्टी तरफ ले जाती है। और कुरान का ही जुमला है फवाइलुन लिल मुफल्लीन, के मुफल्लीन के लिए वैल और जहन्नम की बात तो खुद कुरान ने की है। अल्लज़ीना हुम युराऊन, के जो लोग क्या करते हैं, रियाकार हैं, अपनी नमाजों में रियाकार हैं। ठीक है, तो ये बात वाज़े हो गई ना। तो अब वो वाली क्वालिटीज के अब हम कौन सी सिफात ऐसी हैं, कौन से मामलात ऐसे हैं कि जिनके ज़रिए से अब हम अपने नफ्स को पॉजिटिव एक दें, इन्हें नेगेटिव हमने हटा दिए, हमने उसके लिए एक पुल बना दिया, एक पुल कायम कर लिया, उसकी हिफाजत के लिए एक हिसार बना दिया। कि यानी कि तौबा और इस्तिग़फ़ार किस बात की गारंटी देती है कि आप दोबारा लौट के उस ज़ुलुमात के अंदर नहीं जाएंगे। ठीक है, अगर इंसान तौबा और इस्तिग़फ़ार को छोड़ दे, मुसलसल तौबा करने के अमल को तर्क कर दे, तो क्या होगा कि वो पलट के तारीखियों में चला जाएगा। राइट, तो अब पॉजिटिव साइड क्या है, यानी अब क्या इनकलकेट करें, क्या ग्रो करें, क्या परवान चढ़ाएं, उस बारे में जो पहली हदीस आती है हमारे सामने, 12वीं हदीस है। मैंने आपको बताया था कि तकरीबन 10 हदीसों तक तो वो पूरे वही सारे बयान हुए, वो मामलात बयान हुए हैं कि जो कुछ नहीं होना चाहिए, यानी तखलिया, जिनसे नफ्स को खाली होना चाहिए। 11वीं हदीस फितरत है, फितरत डायरेक्ट हमारे मौजू से रिलेट नहीं कर रही है इसलिए मैंने उसको नहीं बात की। 12वीं से वो शुरू होता है कि जहाँ पर हम क्या कहना चाह रहे होते हैं कि क्या तहलिया, क्या हुलिया बनाएं, अपना अपने अंदर क्या चीज़ पैदा करें। ठीक है, तो कान अमीरुल मोमिनीन, यानी छठे इमाम फरमाते हैं कि अमीरुल मोमिनीन यकूल, कि ये फरमाया करते थे। यकूल का आपको पता ही है कि कई दफ़ा ये बात बयान हुई है कि ये मुजारे है, जिसका मतलब क्या है कि इसमें एक कंटिन्यूएशन पाया जाता है। यानी काला जब कहा जाता है तो इसका मतलब होता है कहा, यकूलों का मतलब ये होता है कि कहते रहते थे, यानी इस बात की तकरार करते रहते थे इस जुमले की। नब्बे बितफक्कुर कल्बका, नब्बे यानी आगाह करो, आगाह करो, होशियार करो, बेदार करो। बेदार को यकज़ा कहते हैं, लेकिन नब्बे होशियार करो। बितफक्कुर, तफक्कुर के ज़रिए से कल्बका, अपने कल्ब को, अपने कल्ब को तफक्कुर के ज़रिए से होशियार करो। वजाफ़े अन लैल जंबका, और रात में अपने पहलू को जुदा रखो, किससे जुदा रखो, अपने बिस्तरों से जुदा रखो। वत्तक़िल्लाहा रब्बका, और तकवा, यानी इत्तके का लफ्ज़ जो है वो ज़ाहिरन इसका मतलब होता है कि बच के रहो, खबरदार रहो। ठीक है, इत्तक़िल्लाह रब्बका, किससे खबरदार रहो, अल्लाह से जो तुम्हारा रब है। یعنی یہ تین چھوٹے چھوٹے جملے، تین فقرے امام علی علیہ السلام اکثر فرمایا کرتے تھے. کیا فرمایا کرتے تھے؟ نبہ بتفکر قلبہ، کا تفکر کے ذریعے سے اپنے قلب کو ہوشیار کرو، آگاہ کرو، اویئر کرو، اپنے پہلو کو رات کے وقت علیحدہ رکھو اپنے بستروں سے، اور خبردار رہو اللہ سے جو تمہارا رب ہے، یا ہم یہ بھی کہہ سکتے ہیں تقوی اختیار رکھو. اس میں جو نبہ کا لفظ ہے یا تنبیہ کا لفظ ہے، وہ ڈائریکٹ کس کے اپوزٹ ہے؟ غفلت کے. یعنی آپ کو اس کا جو پہلی، آپ یہ سمجھ سکتے ہیں کہ یہ تین چیزیں جو ہیں یہ ایک ترتیب سے بھی آ سکتی ہیں، کہ سب سے پہلی بات کیا ہے؟ سب سے پہلی بات یہ ہے کہ یعنی اس تین فقروں میں تین امپورٹنٹ کنسیپٹ ہمارے سامنے آ رہے ہیں. سب سے پہلا کنسیپٹ کیا ہے؟ نبہ، متنبہ رہنا. یعنی متنبہ کا کیا مطلب ہے؟ کہ غافل نہیں رہنا. ٹھیک ہے، پہلی بات یہ ہے کہ نفس کے لیے یا قلب کے لیے سب سے خراب حالت کیا ہے؟ غفلت کی حالت ہے. اور غفلت کس بات سے؟ اب یہ بھی سوال ہے کہ کس بات سے غفلت ہے. لوگ تو کہیں گے کہ ہم تو بہت زیادہ متوجہ ہوتے ہیں اپنے کام کی طرف، جاب کی طرف، فلاں کی طرف، فلاں کی طرف، ہم کہاں غفلت کی حالت میں. تو یہ بار بار نبہ اور لا غافلون اور یہ سب ورڈ کیوں آ رہے ہیں؟ کس چیز سے نبہ اور کس چیز کی غفلت؟ کس چیز سے غفلت، غافل ہے انسان؟ یعنی کہ اگر ایک بہت آسان سے الفاظ میں کہا جائے، اور وہ جملہ جو ہے تقریباً تمام انسانوں پر اپلیکیبل ہے، کہ اس غفلت میں انسان مبتلا ہیں کہ جو گزرگاہ ہے اس کو گھر سمجھ کے رہ رہے ہیں. یعنی آسان الفاظ میں، بہت سادہ سے الفاظ میں، کہ یہ غفلت کیا ہے؟ کہ جہاں سے گزرنا ہے، جہاں پر آپ صرف سیکھنے کے لیے آئے، اپنا سامان اٹھانے کے لیے آئے، اس کو اپنا گھر سمجھ کے وہاں رہائش اختیار کر لیے. تو یہ جو قرآن بار بار کہہ رہا ہے کہ غفلت سے باہر آؤ، ائمہ علیہ السلام کہہ رہے ہیں متنبہ رہو، بیدار رہو، تو اس کا کیا مطلب ہے؟ کہ بھائی اس حماقت سے باہر آؤ، کہ پھر ایسا نہ ہو کہ اتنا بڑا پچھتاوا تمہارے گلے پڑ جائے کہ پھر اس کا مداوا نہ ہو سکے، پھر اس کا علاج نہ ہو سکے. اس حماقت سے باہر آؤ. ٹھیک ہے، تو بنیادی غفلت جس میں سب لوگ پڑے ہوئے ہیں، اور اس کے بعد ہی سے وہیں سے وہ سارے پھر، یعنی کہ ایک پوری سیریز اور ایک چین آف پرابلمز جنریٹ ہوتی ہے. کہ آپ خود اس بات کو محسوس کر سکتے ہیں اپنی زندگی میں انشاءاللہ، کہ اگر آپ تھوڑی دیر کے لیے یہ سوچ لیں، یعنی اپنے اندر اس عزم کو کریں کہ جتنے بھی ادھر ادھر کے اٹیچمنٹس ہیں نا، اس کو تھوڑی دیر کے لیے الگ کر دیں، آپ ایک بہت بہترین پرسکون حالت میں اپنے آپ کو پائیں گے. یعنی بس میں صرف خدا کی طرف متوجہ رہوں، اور باقی جتنے بھی ادھر ادھر کے ہیں نا سارے اثرات چھوڑو، سب کو ختم کرو. یعنی جیسے مثال کے طور پر انسان بچوں کی طرف سے پریشان ہے، گھر کی طرف سے پریشان ہے، جاب کی طرف سے پریشان، مثال کے طور پر ہم اس بات کا تصور کریں کہ میرا آخری وقت قریب آ گیا، ٹھیک ہے، اب کیا کروں گا میں پریشان ہو گیا اس کی طرف سے، چھوڑو اس کو آؤٹ آف سائڈ. جس چیز کی طرف سے پریشان ہونا ہے، جس چیز کی طرف متوجہ رہنا ہے، اس کی طرف فکر کر لوں ذرا، آپ ایک انتہائی عجیب سکون اپنے اندر محسوس کریں گے. اور آپ کو یہ بات واضح طور سے پتہ چلے گی کہ یہ جو میرے دل ادھر ادھر کی دنیا کے تعلقات کی زنجیروں سے بندھا ہوا ہے، میری تمام بے چینیوں کی جڑی یہی ہے. اور ایک دن یہ کٹنے ہیں سارے، یہ زنجیریں کٹنی ہیں. یہ تو پہلے بھی اس پہ بات کر چکے ہیں کہ اس میں تو کوئی ڈاؤٹ ہی نہیں ہے نا، اس میں تو کوئی شک ہی نہیں ہے کہ یہ تمام کے تمام جو اثرات ہیں ان کو ختم ہونا ہے. ایک دن یہ رشتے ٹوٹنے ہیں، ختم ہونے. لیکن ہم اس پر آمادہ نہیں ہوتے نا. اور ان اس وجہ سے ہم کس جگہ تک پہنچ جاتے ہیں, ہم اس جگہ تک پہنچ جاتے ہیں کہ ہم جسے صرف اس کام کے لیے ہمیں بھیجا گیا تھا کہ یہاں اپنا سامان اٹھاؤ اور اپنے گھر واپس جاؤ, ہم نے اس جگہ کو اپنا گھر بنا لیا. اور اس کے بعد سے ایک پورا چین آف ایونٹس ہماری لائف میں شروع ہوا, جس کی وجہ سے ہم کیا ہو گئے کہ اپنی حقیقت کو بھی بھول گئے, اپنے کام کو بھی بھول گئے, اپنی منزل کو بھی بھول گئے. یہ ہے غفلت, جس سے بار 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 ہوشیار اور بیدار ہونے کے لیے قرآن اور زبان معصوم ہم کو متوجہ کرا رہی ہوتی ہے. اچھا, اب دوسرا جملہ, یہ نبہ کی بات سمجھ میں آ گئی, ہوشیار اور بیدار ہونے والی بات. کس چیز سے بیدار, کس چیز سے ہوشیار؟ بتفکر. اب یہ بالکل ایسا یہ بات نظر آ رہی ہے کہ یہ امام علی علیہ السلام ہم جیسے لوگوں سے ہی مخاطب ہیں, یہ اعلیٰ معیار کے لوگوں سے بات نہیں ہو رہی ہے, ٹھیک ہے؟ ورنہ اعلیٰ معیار کے لوگوں کے لیے تو ویسے ہے ہی نہیں, ان کو یہ ضرورت ہی نہیں کہنے کی. لیکن آپ مجھے بتا سکتے ہیں کہ اعلیٰ معیار کے افراد کس چیز سے بیدار ہوتے ہیں؟ تفکر تو سمجھ رہے ہیں نا, تفکر یعنی فکر, تھاٹس, سوچ کو مرکوز کرنا ایک جگہ پہ. لیکن جو اعلیٰ معیار کے افراد ہیں وہ بتفکر بیدار نہیں ہوتے اور بیدار رہتے ہیں. وہ کس چیز کی وجہ سے بیدار ہوتے ہیں؟ ہدایت فطری کی بنا پہ. ان کی فطرتوں پہ پردے پڑے ہوئے نہیں ہوتے ہماری طرح سے. ہر انسان کی ذات میں ایک نور روشن ہے, جو انسان اور خدا کا براہ راست تعلق کی وجہ سے, ٹھیک ہے, یہ میں بہت انشاءاللہ اطمینان سے یہ جملے کہہ رہا ہوں, ہر انسان کی ذات کی گہرائی میں خدا سے ایک براہ راست تعلق کا لنک موجود ہے, ٹھیک ہے, وہی فطرت ہے. فطرت توحیدی جو ہے وہی فطرت ہے. تو جو اعلیٰ معیار کے افراد ہیں ان کو کسی چیز کو سپر امپوز کرنے کی ضرورت نہیں, ان کی اندر فطرت کا وہ چراغ روشن ہے اور انہیں اس کے نور میں اپنے زندگی کا راستہ نظر آتا ہے یا راہ روشن نظر آتی ہے. ان سے یہ بات کہنے کی ضرورت نہیں ہے کہ نبہ بتفکر. لیکن بہرحال یہ ہم لوگوں کے لیے قیمتی نسخہ ہے کہ سب سے پہلے آپ کو کیا کرنا ہے ہوشیار ہونے کے لیے, بیدار رہنے کے لیے؟ تفکر کرنا ہے. جیسے قرآن کریم نے بھی کئی جگہ کہا کہ اولم یتفکرون اولم تتفکرون, یا سورہ سبا کی آیت میں ہے قل انما اعذکم بواحدہ ان تقوموا للہ مثنا وفرادا, کہ میں تم کو ایک ہی نصیحت کرتا ہوں کہ اللہ کے لیے دو دو یا ایک ایک قیام کرو, ثم تتفکروا, پھر تفکر کرو کہ یہ جو تمہارا صاحب ہے یہ مجنون نہیں ہے. یعنی پیغمبر کوئی یہ باتیں یوں ہی نہیں کہہ رہے ہیں, نعوذ باللہ, کوئی جنون میں نہیں کہہ رہے ہیں, بلکہ اس کے اندر حقیقت کو جانو, اس کی حقیقت کو, اس کی ارزش, اس کی اہمیت, اس کی امپورٹنس کو سمجھنے کی کوشش کرو. تو یعنی جیسے ابھی میں نے آپ کی خدمت میں عرض کیا کہ قرآن کریم کے اندر کچھ پوائنٹس ایسے ہیں, کچھ باتیں ایسی ہیں جو ہم کو پک وہ اسٹرائک کر رہی ہیں. تو یہ کہاں سے آ رہا ہے, کس بنا پر آ رہا ہے؟ تفکر کی وجہ سے آ رہا ہے, ٹھیک ہے. ایک طریقہ کیا ہے کہ آپ قرآن کریم کی آیتوں پر سرسری گزر جائیں, قرأت کرتے رہیں اور اپنے تئیں یہ سوچتے رہیں کہ ثواب مل رہا ہے اور میرے اکاؤنٹ میں بہت سارا ثواب جنت میں. ایک یہ طریقہ ہے. ایک طریقہ یہ ہے کہ جو قرآن کریم نے فرمایا کہ ورتل القرآن ترتیلا, کہ قرآن کو ٹھہر کے پڑھو. افلا یتدبرون القرآن, کیا یہ لوگ قرآن میں تدبر نہیں کرتے؟ ام علی قلوب اقفالها, ایک طریقہ وہ ہے. تو یہ جو تدبر اور تفکر ہے یہ انسان پر یہ حقائق کو روشن کرتا ہے, ٹھیک ہے. انسان کو صحیح اور غلط اور یہ سب باتیں ہمارے جیسے, تو بتفکر پھر بہت اہم بات ہو گئی. یعنی کہ جو بات بھی, اور یہی چیز میں جیسے مثال کے طور پر گروپ میں بھی یہی کہتا ہوں نا کہ آپ جو چیز بھی بھیجیں نقل نہ کریں اس کو خالی, یہ اچھا طریقہ نہیں ہے. یعنی نہج البلاغہ میں خود امام علی علیہ السلام نے یہ بات کہی ہے کہ علم کے نقل کرنے والے بہت ہیں, علم میں غور و فکر کرنے والے بہت کم ہیں. تو تم ایسے بنو کہ جو علم میں تفکر کرتے ہیں, تدبر کرتے ہیں, تب علم اور معلومات فائدہ دیتی ہیں. ٹھیک ہے, تو بتفکر, یہ تفکر کیا ہے؟ انسان کی بیداری کا سبب بنتا ہے. یہ تفکر انسان کو جھنجھوڑتا ہے کہ جب آپ, اور تفکر میں ایک بہت خاص بات ہے, وہ کیا ہے؟ تفکر میں اگر آپ نے اس شرط کو مد نظر نہیں رکھا تو تفکر بیکار ہے. پھر وہ کیا خاص بات ہے, کیا شرط ہے تفکر کی؟
سچ کی تمیز رکھتا ہوں.
Always rely on the facts. ٹھیک ہے, truth, چاہے آپ کو پسند آئے یا چاہے آپ کو بری لگے. کیونکہ وہی جو ہم بات کر رہے تھے کہ تفکر میں آپ سلیکٹو وہ کریں گے تو پھر کہاں سے تفکر آپ کو نتیجہ تک پہنچائے گا. ٹھیک ہے, یعنی کہ جب آپ تفکر کریں, جب آپ تدبر کریں تو اپنے آپ کو کمٹ کریں ٹو دا فیکٹس اینڈ دا ٹروتھ. اور ایبسولیوٹ ٹروتھ کی بات کوئی بھی نہیں کر رہا ہوتا, جتنا آپ کو واضح اور روشن ہو رہا ہے. ٹھیک ہے, ایبسولیوٹ ٹروتھ تک تو شاید پہنچنا کسی کے بس کی بات ہی نہیں ہے اس دنیا میں. ہاں, انبائسڈ بھی, اور یعنی اسی وجہ سے, یعنی کہ جملہ تلخ ہے لیکن اسی وجہ سے ہمارا مذہب ہم کو کوئی نتیجہ نہیں دیتا اور سائنس ایک نتیجہ نکال لیتی ہے, یعنی سائنٹیفک پرسوٹ ایک نتیجہ نکال لیتا ہے. کیوں؟ اس لیے کہ اس کو لے کے چلنے والے لوگ جو ہیں نا, ان میں یہ خوبی ہے کہ اگر پچھلا کوئی نظریہ رد ہو رہا ہے تو رد کر دیں گے اس کو. ٹھیک ہے, چاہے کتنا ہی بڑا شخص کیوں نہ ہو, چاہے نیوٹن جیسا جوائنٹ کیوں نہ ہو, لیکن اگر ایک بات تجربے سے, تحقیق سے ثابت ہو رہی ہے کہ درست نہیں ہے تو نہیں ہے, صحیح ہے تو قبول کر لو, جو صحیح ہے اس پہ قبول کرو. ٹھیک ہے, یعنی کہ اس میں بھی دھاندلیاں ہوتی ہیں لیکن بیسیکلی اپروچ یہی ہے. اس لیے دیکھیں وہ چیز آپ کو نتیجہ دیتی ہے. ہمارا دین مذہب کیا ہے کہ جو ہمیں فائدہ دیتا ہے خالی اس کی بات کرو, جہاں سے ہمارے لیے پرابلم شروع ہوتی ہے نا ان سب کو سائڈ میں کرو. اس لیے ہمارا مذہب ہم کو کوئی نتیجہ نہیں دیتا. تو یہ موسٹ امپورٹنٹ اسپیکٹ ہے. ٹھیک ہے, کہ تفکر میں اگر سچ اور حق کا لحاظ نہ رکھا جائے تو تفکر اور تدبر آپ کو کوئی بیداری اور آگہی اور شعور اور بلندی نہیں دے پائے گا, جس بیداری کی آپ تلاش میں ہیں تفکر کے ذریعے سے. یعنی اس میں دیکھیں بیسیکلی تو اس کے اوپر خیر بات کرنا یہ پورا ایک موضوع ہے. میں دو جملے جو میں نے اس پہ تھوڑی تحقیق کی ہے اس سے سمجھ میں آ رہا ہے کہ یہ جتنے بھی لوگ تھے نا جہاں سے سائنس ڈیولپ ہوئی ہے یہ سب مذہبی اور دیندار لوگ تھے. ٹھیک ہے, اور ان کے اور جو فارمل ریلیجن ہے چرچ کا ان میں اختلاف کی وجہ یہی بنی تھی کہ یہ کہہ رہے ہیں کہ بھائی بات یہ نظر آ رہی ہے تم زبردستی یہ منوانے پہ تلے ہوئے ہو. یعنی یہ کوئی بھی ان میں سے کوئی بے دین اور وہ شخص نہیں تھا. ایون گیلیلیو کے جو بات کر, گیلیلیو کون سا بے دین شخص تھا؟ وہ اس نے یہی کہا کہ بھائی بائبل ہی تو ہم کو کہہ رہی ہے کہ غور و فکر کرو, بائبل ہی تو ہم کو کہہ رہی ہے کہ سچ بات مانو. تو اب مجھے جو سچ بات نظر آ رہی ہے میں بتا رہا ہوں تو تم ڈنڈا لے کے میرے پیچھے پڑ گئے کہ نہیں یہ یوں نہیں یوں ہے. تو پرابلم یہیں سے ان کی شروع ہوئی تھی. صحیح ہے, یہاں کی بھی پرابلم یہ شروع ہوئی تھی کہ یہ لوگ اچھا, اور ان میں بھی اگر آپ کافی بڑی تعداد دیکھیں نا تو ہم ان کو کہہ سکتے ہیں کہ اہل مغرب کے عرفا تھے وہ لوگ جنہوں نے شروع میں اس کو ڈیولپ کیا تھا, کہ وہ زیادہ تر موحد تھے, عقیدہ تثلیث کے قائل نہیں ہو رہے تھے, ان کو سمجھ ہی میں نہیں آ رہا تھا کہ یہ کیا ہے. یہ ٹرینیٹی وغیرہ کیا مصیبت ہے. اور بالکل سادہ سی بات ہے کہ جب آپ اگر آپ کائنات میں غور و فکر کرتے ہیں اور کائنات کی عظمتیں کسی بھی جہت سے آپ پر کھلتی ہیں تو آپ کو ایک بات فوری طور سے سمجھ میں آ جاتی ہے کہ جو بھی اس کا خالق ہے وہ ہر انسانی شکل سے بہت بالا تر ہے. تو اگر کوئی بھی آپ کو یہ باور کرانا چاہے کہ یہ فلاں شخص رب ہے یا فلاں انسان خدا ہے تو وہ کہیں گے یہ کیا کس قسم کی بات ہے. یعنی کہ جو میں حق دیکھ رہا ہوں اس میں کہیں بھی یہ بات سمجھ میں نہیں آ رہی. اور ایک بات میں آپ کو اور بھی عرض کروں کہ جو بہرحال آخری جملہ میں ورنہ ہم ٹاپک سے بالکل ہی ہٹ جائیں گے, ایک اور بات آپ کی خدمت میں عرض کروں کہ اس زندگی میں جو غور کرتا ہے اسے سب سے زیادہ عجیب بات کیا سمجھ میں آتی ہے, میں پہلے بھی ذکر کر چکا ہوں اس کا, سب سے عجیب بات کیا سمجھ میں آتی ہے لائف اٹ سیلف سسٹینیبل نہیں ہے. یہ کام پہلی نظر میں نہیں سمجھ میں آتا, جو زندگی میں غور کرتا ہے نا ڈیپتھ میں جاتا ہے اس کو یہ بات نظر آتی ہے لائف اٹ سیلف سسٹینیبل نہیں ہے. یعنی میں اگر اپنے اس کو دیکھوں میں اپنے اس سے چل رہا ہوں کیا, یعنی میرا وجود جو یہاں پر موجود ہے اور زندہ ہے اس میں میرا کتنا اختیار ہے اپنے آپ کو زندہ رکھنے میں بتائیے. مجھے خبر نہیں ہے کہ میرے اندر کتنے نظام کام کر رہے ہیں, اختیار تو بہت بعد میں آئے گا. مجھے اس کی خبر نہیں ہے کہ میرے اندر کتنے سسٹمز ورک کر رہے ہیں مجھے زندہ رکھنے کے لیے اور کس کس طریقے سے ورک کر رہے ہیں, ان کا کیا ڈیلیکیسی ہے, کیا بیلنس ہے, کیا سوفسٹیکیشن ہے. اور پھر میں یہ بھی دیکھتا ہوں کہ ان میں اتنا سا ادھر سے ادھر ہوتا ہے ختم. تو لائف اٹ سیلف سسٹینیبل نہیں. کون ہے اب وہ جو بھی ہے, یعنی کہ میرے وجود کے ساتھ ہونا چاہیے نا اس کو مجھے زندہ رکھنے کے لیے. تو آپ اگر یہ تفکر آپ کو اتنی عجیب راہوں پہ لے جاتا ہے, آپ کہتے ہیں کہ یہ جو بھی ہستی ہے وہ عقل سے ماورا ہے. جو بھی یہ بالکل اول درجے کی جہالت ہے, اگر آٹومیٹیکلی چل رہا ہے تو پھر ایک معینہ مدت کے بعد ختم کیوں ہو جاتا ہے؟
نہیں, یعنی جو لوگ تفکر کر رہے ہیں اور سائنس میں آگے بڑھ رہے ہیں وہ ایسا ایسا اس نظریے پہ زیادہ قائم ہوتا جا رہے ہیں یہ سب کچھ خود بخود چل رہا ہے.
نہیں, یعنی وہ صرف وہی لوگ ہیں کہ ان کے پاس کوئی دلیل نہیں ہے اس بات کی. ہم ان کی باتیں سنیں ایک دم جاہلانہ باتیں, یعنی جیسے رچرڈ ڈاکن اور اس قسم کے لوگ جو ہیں ایک دم کوئی دلیل نہیں ہے اس کے پاس. آپ اس کی بات تو سنیں, آپ خود ہی تھوڑے آپ ہاں نہیں ہاں اسٹیفن ہاکنگ بھی آخر کہتا نہیں, لیکن یہ لوگ بھی زیادہ تر یہ کہتے ہیں کہ ہمیں پتہ نہیں ہے کون ہے. ٹھیک ہے, وہ اس ظاہر ہے کہ خدا کیسے عقل میں آئے گا, یہ تو بات ہم بھی کہہ رہے ہیں. اور ائمہ علیہ السلام کے کیا جملے ہیں؟ ائمہ علیہ السلام کے جملے یہ ہیں کہ اے خدا اگر تو اپنے بارے میں مجھ کو نہیں بتاتا تو مجھے کوئی خبر نہیں تھی کہ تو کون ہے, اور میں تیرے بارے میں اتنا ہی جانتا ہوں جتنا تو نے اپنے بارے میں مجھ کو بتایا. تو یہ بالکل وہی بات ہے کہ تفکر آپ کو اسی جگہ پر لے جاتا ہے کہ جو بھی ہے ہر عقل سے ماورا ہے, اس کو کسی بھی انسان سے کمپیریزن کرنا یا انسانی شکل دینا اول درجے کی حماقت ہے. یعنی ایسا شخص اس ہستی کی کوئی معرفت ہی نہیں رکھتا ہے. ٹھیک ہے, یہاں سے کلیش شروع ہوتا ہے اس قسم کے جو ہے نا وہ فارمل جو گفتگو ہو رہی ہوتی ہے, اور پھر جو لوگ اہل تفکر ہوتے ہیں, اور یہی چیز وہاں بھی مسئلے میں پڑی, وہاں بھی مسئلہ یہی سے آیا تھا. وہ لوگ بے دین نہیں تھے, کوپرنیکس اور کیپلر اور نیوٹن, یہ کوئی بھی پاسکل کوئی بھی بے دین نہیں تھا ان میں سے.
گریس کے لوگ تو سارے
नहीं, ग्रीस के भी यूनान में थी ये चीज़ें, लेकिन यूनान के अंदर जो हुकमा हैं वो सब मुवाहिदीन थे। सुकरात, अफलातून, अरस्तू, और जो बज़ाहिर नज़र आता है कि वो लोग उस ज़माने में जो हज़रत दाऊद और हज़रत सुलेमान अलैहिस्सलाम की हुकूमतें कायम हुई थी, बड़ी बड़ी पावरफुल हुकूमतें, उससे उन्होंने असर लिया था, क्योंकि उनका ज़माना जो है वो तकरीबन इनकी हुकूमतों से करीब है। कि मिडल ईस्ट में जो जनाब दाऊद और हज़रत सुलेमान अलैहिस्सलाम की हुकूमतें कायम हुई थी, नहीं नहीं 2000 तो बहुत पीछे चले गए, ये तकरीबन हज़रत ईसा से 700-800 साल पुरानी बात होगी, या विद इन 1000 ईयर्स है। तो वो चीज़ें जो है ना, लगता है कि वो चीज़ें वहाँ के लोगों ने अडॉप्ट की थी। ठीक है, तो ये जो बात है कि तफक्कुर अगर हक के, जैसे आप जिन लोगों की बात कर रहे हैं ना, ये तफक्कुर है, लेकिन क्या है, हक शनासी नहीं है। ऑटोमेटिक कहाँ से ऑटोमेटिक, मतलब एक थोड़ी सी तफक्कुर भी इस बात की तरदीद कर देता है, ऑटोमेटिक तो कुछ भी नहीं है। कुछ भी नहीं है। सेकंड लॉ ऑफ थर्मोडायनामिक्स की जो बात है, खुद ही वो सेकंड लॉ ऑफ थर्मोडायनामिक्स की बात करते हैं, खुद ही कहते हैं कि ऑटोमेटिक है, सवाल ही पैदा नहीं होता है। ठीक है, तो ये तफक्कुर है, लेकिन तफक्कुर में अगर क्लीनलीनेस ऑफ हार्ट ना हो, यानी इसीलिए अब ये बात हमारी कब आ रही है, उस पहले तखलीये के बाद आ रही है, इंसान कब तफक्कुर सही करने के काबिल होगा, जब वो सारी पीछे जो है ना रियाकारी, खुद पसंदी, हवा हवस, झूठ, दुनियादारी सब छोड़ के आएगा, तब सही तफक्कुर के काबिल होगा, तब तफक्कुर उसको बेदार करेगा, तब तफक्कुर उसके सामने हकायक को रोशन करेगा। कनेक्शन जोड़ रहे हैं, कनेक्टिविटी हो रही। अब तफक्कुर का फायदा, अपने कल्ब को तफक्कुर के जरिए से बेदार करो। फिर उसके बाद अगला जुमला जो है, वजाफे अन लैल जंबका, जंबका अपने पहलू को रात में अलहदा रखो। किस चीज से अलहदा रखो, अपनी बिस्तरों से, अपने ख्वाबगाहों में, उसमें, ठीक दुरुस्त। मैं आपसे सिर्फ ये पूछना चाहता हूँ, इन दो जुमलों का रब्त क्या है? पहले कहा जा रहा है तफक्कुर, यानी हमने कहा चलो ये तो वो साइंटिफिक एक्टिविटी हो गई, फिलोसोफिकल एक्टिविटी हो गई, अब उसके बाद अपने पहलू रात को अपने बिस्तरों से अलग रखो, यानी क्या करो, पहलू बिस्तर अलग करके खुदा के बारगाह में क़याम और रुकू और सुजूद में रात सर्फ करो, या किसी, यानी इलाही रस्तों में किसी काम में, इन्हें तहसील इल्म भी उसमें आता है, फ़कत वो नहीं है, तहसील इल्म है, तहसील मारिफत है, नमाज है, इबादात है, इसका रब्त क्या है तफक्कुर से? तफक्कुर को पहुंचाना चाहिए रब तक। अगर तफक्कुर सही है तो वो सही तफक्कुर तुम्हें लाजिमन कहां लेके जाएगा, रब तक लेके जाएगा। और इबादत का आप मुझे बता सकते हैं कि इबादत का असल पर्पस क्या है, बंदगी का असल पर्पस क्या है, किस लिए ये बंदगी हमें क्यों तालीम दी गई है, अब्दियत और बंदगी इसकी तालीम हमें क्यों दी गई है, कनेक्टिविटी के लिए। ये बात याद रखिएगा, कनेक्टिविटी के लिए है इबादत और बंदगी, यानी रब की मारिफत के बाद उससे, अब हमने कहा कि हमने तो पहचान लिया, अब मैंने तफक्कुर कर लिया, मैंने हक को दर कर लिया, मुझे समझ में आ गया रब है, मेरा रब है, अब क्या करें, मैं कैसे जाऊं, उसका जवाब है ये इबादत। ठीक है, उस सवाल का जवाब है निजाम इबादत। कि ये इबादत क्यों है, कि जिस रब को तुमने पहचाना है, अब अगर तुम सवाल करते हो कि उससे ताल्लुक कैसे पैदा करूं, उससे रिश्ता कैसे डेवलप करूं, तो ये लो, ये दस्तूरुल अमल है, ये राह है, ये तरीका है, ये सुन्नत है। अरे बात वाज, और उन सुन्नतों में सबसे ज्यादा पावरफुल कौन सा तरीका है रब से ताल्लुक पैदा करने का? रात की इबादत। आई बात समझ में, कि रब से ताल्लुक पैदा करने के लिए, क्योंकि देखें एक जो इसके अंदर एक नुक्ता जरीफ जो पाया जाता है वो ये है कि किसी से भी अगर हम मोहब्बत करते हैं, अपनी मोहब्बत को उससे साबित करने के लिए हम किस तरीके से इजहार मोहब्बत करते हैं? यानी देखें दो बातें होती है ना मेनली, सबसे ज्यादा यह है कि आप क्या उसको बावर कराना चाहते हैं कि देखें मैं सबको छोड़ के आपके पास आया हूं। किसी से भी आप अगर अपनी मोहब्बत को जताना चाहते हैं, इजहार कराना चाहते हैं, तो आप क्या कहते हैं, देखिए मैंने किसी की परवाह नहीं की, मैं सबको छोड़कर आपके पास आया हूं, और आपकी खातिर ना मैं अपने आराम की परवाह करता हूं ना अपने सुकून की परवाह करता हूं। यानी आपसे इजहार मोहब्बत के लिए मैं अपने आराम और सुकून को भी पीछे कर दिया मैंने, और बाकी सबको भी हटा दिया अपने सामने से। इस कैफियत का इजहार है इबादत शब। ठीक है, यानी कि जब एक इंसान, एक मुसलमान, एक मोमिन रात में बेदार होता है, तो वो ये दो चीजें कम अज कम खुदा से कह रहा होता है, या ये दो मैसेजेस खुदा को दे रहा होता है कि मैं देखें सबको छोड़ के आपके पास आया हूं। ठीक है, अपनी ख्वाबगाह को, अपने आराम को, अपने नरम बिस्तर को, और जितने किस्म के सुकून मैसर हो सकते हैं नींद में, लिहाफ में, वो सब सब छोड़कर आपके पास आके खड़ा हो गया। ठीक है, यानी कि जैसे मिसाल के तौर पर कोई वैसे जिक्र नहीं है, लेकिन आप अगर इसको देखें, जैसे मैंने इस बात को एक्सपीरियंस किया था कि मेरी वालदा आईसीयू में थी पाकिस्तान में, बिल्कुल उनका वो आखिरी वक्त था, और मैं बेहमदुल्ला पूरी रात जागा ही था उनके साथ बिस्तर के किनारे बैठ के। और उस वक्त जो मैंने इस काम की कोशिश की थी वो बहुत पुरलज्जत था, वो हालांकि बहुत तकलीफ और अजियत महसूस हो रही थी ज़ाहिर है उनकी हालत को देख के, लेकिन ये वाला काम अगर इंसान कर सके ना, तो ये है कि देखें मैं जितनी दुनिया की अपनी महबूब तरीन चीज को भी छोड़ के आपके पास आ गया हूं। दैट इज द मैसेज। आप इस चीज को समझ रहे हैं ना कि मैं आपको किस तरीके से बात बताना चाह रहा हूं, कि देखें हर बात एक लॉजिकल और नेचुरल सीरीज में चलती है। हम लोग चीजों को एक बहुत ज्यादा मिस्टीरियस वे में लेते हैं कि जैसे गोया दीन जो है ना, दीन कोई अजीब और गरीब किस्म का कोई मामला है कि जिसकी कोई कल तो हमारी समझ में आती नहीं है, बस जबरदस्ती किए जाओ। ऐसा बिल्कुल भी नहीं है। हाँ, यानी कि पूरा एक पूरा कायदा कानून और एक बेहतरीन, यानी कि जिसमें जो सबसे बड़ी बात है वो ये कि इंसान यानी जिस बात को महसूस करता है कि कुरान और अहले बैत के अंदर ना, आप एक बड़ी अजीब बात महसूस करेंगे इंशाअल्लाह, खुदा हम सबको इसकी तौफीक दे, कि इंसान के जितनी भी फैकल्टीज हैं, यानी अक्ल, तवज्जो, मोहब्बत, जज्बात, सब बैक वक्त इन्वॉल्व होते हैं। ये दीन की बहुत बड़ी खूबी है और ये उसका कमाल है। एग्री करते हैं इस बात से? यानी यानी जब आप कोई फलसफे और हिकमत की किताब पढ़ते हैं, खाली आप फिक्र कर रहे हैं, आप अगर किसी चाहने वाले के पास बैठ के बात करते हैं, आपके फकत जज्बात हरकत में आ रहे हैं। लेकिन दीन के साथ जो है ना, दीन का पैकेज वो है कि जो इंसान की हर जहत को ग्रो कराता है, یعنی فکر بھی ہے، عقل بھی ہے، توجہ بھی ہے، جذبہ بھی ہے، محبت بھی ہے، سب ہے، کمپلیٹ پیکیج ہے۔ جی، یعنی اس کی جو بہت اچھی مثال ہے جو علامہ طباطبائی نے بھی دی ہے، آیت اللہ جوادی عاملی نے بھی اس پہ بہت تفصیل سے بات کی، کہ حضرت ابراہیم علیہ السلام کا جو وہ واقعہ ہے چاند ستارے سورج والا ہے نا اپنی قوم سے، تو اس میں جو پہلا جو بات ہے کہ چاند وہ تارہ جب نکلا تو انہوں نے کہا ہاذا ربی، پھر کیا ہوا، فلما افلا، جب وہ غروب ہو گیا تو حضرت ابراہیم نے کہا کیا، وہ ہے موسٹ بیوٹیفل، انی لا احب الافلین، کہ میں ڈوب جانے والوں سے محبت نہیں کرتا، محبوب نہیں رکھتا۔ اب یہ اتنا لطیف نقطہ ہے نا کہ آپ کسی بھی فنومنن پہ غور کر رہے ہوتے ہیں، یعنی کہ جیسے اس کی مثال ان حضرات نے یہ دی کہ اگر آپ یہ کہتے ہیں کہ ایک ٹرائنگل کے تینوں اینگلس کا سم 180 ڈگری ہوتا ہے، تو یہ مسئلہ محبت نہیں ہے کہ آپ کہیں کہ میں تو اس بات کو پسند نہیں کرتا، محبوب نہیں رکھتا کہ یہ ہو تو میں تو نہیں مانتا، یہ ایک پلین ٹروتھ ہے، آپ محبت کریں یا ناپسند کریں ہے اپنی جگہ۔ لیکن حضرت ابراہیم علیہ السلام یہ نہیں کہہ رہے کہ ہاں یہ دلیل غلط ثابت ہو گئی جو میں نے قائم کی تھی، اب دوسری دلیل ڈھونڈتے ہیں، یہ نہیں کہہ رہے۔ وہ افلا، جب غروب ہو گیا، ڈوب گیا تارا، نظروں سے اوجھل ہو گیا، تو کہا انی لا احب الافلین، میں غروب ہو جانے والوں کو محبوب نہیں رکھتا۔ اس کا مطلب یہ ہے کہ جو رب ہے اسے مرکز محبوبیت ہونا چاہیے، جو رب ہے اسے کبھی غروب نہیں ہونا چاہیے کہ کبھی آپ کے ساتھ ہے اور کبھی نہیں ہے، یہ حسن ہے، ٹھیک ہے۔ ایسا یہ تعلیم و تربیت کوئی نہیں دیتا ہے، اب جتنے بھی اس کو دیکھ لیں یہ انداز تربیت کہیں بھی نہیں ہے، کہ جو تربیت کا طریقہ قرآن کا ہے، جو طریقہ معصوم کا ہے۔ تو جیسے امام علی علیہ السلام بھی، کہ یہ نہیں کہہ رہے کہ بس تفکر، قلب بیدار ہو گیا بس بہت ہو گیا، بیداری کے بعد کیا ہے، وہ رب، جس رب کے لیے تمہارا قلب بیدار ہوا اس سے محبت پیدا ہوئی یا نہیں ہوئی، یعنی وہی حضرت ابراہیم والی منطق، کہ میں رب اس لیے تھوڑی ڈھونڈ رہا ہوں کہ اس کو لاجیکلی ٹرو ثابت کر دوں، میں رب کی تلاش میں اس لیے ہوں کہ اسے مرکز محبت حیات قرار دوں۔ ارے بس سمجھ میں، یہ کہاں اور وہ کہاں، یہ اسلوب قرآنی ہے، یہ تربیت قرآنی ہے۔ تو یہاں بھی امام علی علیہ السلام یہ فرما رہے ہیں کہ تفکر کے ذریعے سے قلب ہوشیار ہو گیا، لیکن ہوشیار ہونے کے بعد کیا، ہوشیار ہونے کے بعد کیا، تو یہ کیا، یہ جو بھی تم کو بات سمجھ میں آئی تو کیا یہ نتیجہ دے دو کہ آٹومیٹک ہے سسٹم، کوئی نہیں ہے بنانے والا، کوئی نہیں ہے مالک، کوئی نہیں ہے رازق، یہ نتیجہ دے دو، رب تک پہنچو اور رب کے ساتھ اپنی محبت کو اسٹیبلش کرو، محبت والا، کیونکہ آپ، میں نے اسی لیے آپ کو کہا نا کہ اس میں کیا ربط ہے، نماز شب میں اور رات کی عبادت میں، اور اس میں کہ رات کی عبادت صرف وہی کرے گا جو محبت خدا رکھتا ہے، ورنہ بہت سارے لوگ یہ بھی ہوتے ہیں، یعنی دوسرا اسپیکٹ ہے کہ وہ کہتے ہیں نماز شب کے اتنے فضائل ہیں، یہ ملے گا وہ ملے گا، تو اس لیے بھی، لیکن وہ جب تک مطلب رہتا ہے پھر وہ مطلب تک رہے گی نماز شب، مطلب پورا ہو جائے گا بات ختم ہو جائے گی۔ لیکن جو، اب میں آپ کو ایک واقعہ سناؤں، بلکہ سنایا بھی تھا میں نے، شاید آپ لوگوں کو سنایا تھا، کہاں سنایا تھا مجھے یاد نہیں آ رہا، مقدس ارد بیلی والا واقعہ، آپ لوگوں کو وہاں تو نہیں سنایا تھا، شاید کسی اور لیکچر میں ذکر کیا ہوگا، مقدس ارد بیلی کا واقعہ آپ کو پتا ہے، یعنی کہ یہ کون سی ہستی ہیں، احمد ان کا نام تھا لیکن ان کا لقب پڑ گیا تھا مقدس، ان کے معیار تقویٰ اور کمال روحانی کی وجہ سے، अच्छा, इसका वो क्या है, मुकद्दमा क्या है इस, और इनके लिए एक बात कही जाती है कि यानी दो उलमा के बारे में ये बात बाकायदा काबिल कबूल है कि इनकी इमाम ज़मान अलैहिस्सलाम से मुलाकात होती थी, बाकी भी होती होगी लेकिन उस तरीके से मुसल्लम नहीं है, बिल्कुल एक फैक्ट के तरीके से। सैयद मेहंदी बहरुल उलूम जिनका लक़ब है, और मुक़द्दस अहमद मुक़द्दस एर्दबेली। ये जब नजफ में थे तो वहाँ इन्हें ज़माने तालिब इल्मी में इनकी हालात इतने ख़राब हो गए कि ये खाना क्या हो रहा था, खरबूजे के छिलके। अब ईरान में शायद खरबूजा तरबूज वो शायद बहरहाल तरबूज या खरबूजे के छिलके, इस तरीके से इनका खाना चल रहा था। इनका जो रूममेट था उसने जाके किसी वहाँ था कोई मालदार शख्स या क्या, उससे जिक्र किया और ये पूछा उसने हालात, तो उसने जो था इनको उस शख्स को साथी को 900 सिक्के दिए कि तुम जाओ और तुम लोग अपना गुजारा करो। और वो बड़ा खुश आया गुजरे में और कहने लगा कि जी तो आज तो बड़े अब हमारे सारी तकलीफ़ों के दिन ख़त्म हो गए, सारी परेशानियां दूर और ये सब। मैंने कहा क्या हो गया भाई? कहा कि ये जो है एक साहब से बात हुई थी और उसने ये 900, उन्होंने कहा कि ये बहुत गलत काम किया तुमने, अगर खुदा इस तरीके से हमारा इम्तिहान ले रहा है हमारी बंदगी का कि हम खुदा के मर्जी पर कितना राजी रहते हैं कितना, तो ये क्या किया काम तुमने? मैं बिल्कुल राजी नहीं हूँ उससे, तुम्हारे इस काम से। तो फिर बहरहाल उसने उनको कहा कि ठीक है ये 900 हैं, आधे आधे मेरे तुम्हारे, 450 तुम रखो। उन्होंने कहा ठीक है लेकिन मैं अब आज के बाद से तुम्हारे साथ मेरा ताल्लुक ख़त्म, क्योंकि तुमने अफशा गैर के सामने राज को जाहिर किया। हमारी परेशानी, हमारी भूख, हमारा एक राज थी जो मेरे और खुदा के, हमारे और खुदा के दरमियान रहनी चाहिए थी, तुमने गैर के सामने इस राज को जाके जाहिर किया, अब मैं तुमसे ताल्लुक नहीं रख सकता। अच्छा, उस रात को उन्हें गुस्ल की हाजत हुई, नमाज शब के लिए बेदार तकरीबन एक घंटा फजर से पहले गुस्ल की हाजत हुई। अब उस ज़माने में तो ऐसे शायद वो थे भी नहीं, बहुत कई सौ साल पुरानी बात है। हमाम गए, अच्छा हमाम पे जो बैठा हुआ था उसका दरबान, वो भी उस रात को अजीबी आदमी था, उसने कहा कि भई ये हमाम का दरवाज़ा तो फजर के वक्त खुलता है, फजर के वक्त खुलता है, अभी तो नहीं खुल सकता। तो उन्होंने कहा फिर पैसे ले लो। वो राजी ही नहीं हो रहा किसी पे, यहाँ तक कि आखिर कितने पे हुआ, 450 पे। अब ये भी खुदा का एक अजीब इम्तिहान था कि उन्होंने कहा एक ले लो, पांच ले लो, दस ले लो, पचास ले लो, नहीं। वो गए अपने वहां और उन्होंने लाके उसको 450 दे दिए। ठीक, कुछ दिन बाद फिर यही हुआ कि उन्हें गुस्ल की ऐसे ही नमाज शब के लिए गुस्ल की हाजत हुई, वो दोबारा आ गया, वही शख्स बैठा हुआ था, कहा कि दरवाज़ा खोल दो। उसने कहा नहीं, उसको पहले ही मज़े लग गए थे, तो कहा नहीं मैं तो नहीं खोलता। वो लेकर आओ 450 सिक्के ला के दो मुझे। तो उन्होंने कहा कि बखुदा उस वक्त मेरे पास थे, मैंने दे दिए, आज मेरे पास कुछ नहीं है। उस दिन तुमने 450 सिक्कों के लिए दरवाज़ा खोला था, आज खुदा के लिए दरवाज़ा खोल दो, मुझे नमाज शब अदा करनी है। उन्होंने कहा नहीं ये सब बातें कुछ नहीं मैं मानता, पैसे हैं तो दो वरना जाओ यहाँ से। वो वहाँ से मायूस होके आए हरम अमीरुल मोमिनीन अलैहिस्सलाम में, ज़ाहिर है कि अभी बहुत पुरानी बात है, आजकल के दौर की बिल्डिंग तो तीन ही। तो सहन में ज़ायरीन वगैरह जो थे वो, और वहाँ पर एक कुआँ था जो उनके लिए खोदा गया था, और पहले कुएं में ज़ाहिर है कि हैंडपम्प भी नहीं होते थे, कैसे पानी निकाला जाता था, डोल डाल के। तो उन्होंने वहाँ पर ही कहा कि मैं अब यहीं गुसल कर लूँ भैया, और क्या करूँ। तो उन्होंने एक तहमत बांधी, डोल डाला कुएं के अंदर पानी, वो डोल जब निकला है तो उसमें जवाहरात थे, पानी नहीं था, कीमती जवाहरात। उन्होंने कहा कि کنویں سے مخاطب ہو کے کہا کہ احمد آب می خواہد، کہ احمد جو ہے اے کنواں میں تجھ سے پانی چاہتا ہوں نہ کہ ہیرے جواہرات، مجھے نماز شب ادا کرنی. انہوں نے پھینک دیا اس کو واپس، دوبارہ ڈول ڈالا، دوسری بار بھی یہی ہو. انہوں نے کہا کہ تم کو سمجھ بھی نہیں آ رہا مجھے پانی چاہیے، مجھے جواہرات کی ضرورت نہیں ہے. اس کے بعد جب انہوں نے ڈالا تو پھر پانی نکلا اور انہوں نے غسل. تو اس کے بعد سے یعنی کہ ان کا مقام اور معیار کیا تھا کہ جیسے جو بات کہی جاتی ہے کہ اگر انہیں رات کے وقت مطالعے میں کوئی مسئلہ درپیش ہوتا تھا تو حرم امیر المومنین علیہ السلام میں جا کے سوال کرتے تھے اور جواب آتا تھا. اور ایک رات ایسا بھی ہوا کہ امام علی علیہ السلام نے فرمایا کہ آج نہیں، آج مسجد سہلہ میں تمہارے امام موجود ہیں، جاؤ ان سے جا کے پوچھو. تو اس سے آپ اندازہ کر رہے ہیں کہ یہ جو نماز شب والی بات ہے نا، یعنی کہ اب اس انسان کا جو اس وقت زمانہ ہے طالب علمی تھا ان کا، وہ کوئی عالم فقی مجتہد نہیں تھے، یہ طالب علمی، کیونکہ یہی وہ چیزیں ہوتی ہیں نا جو انسان کو اوپر کر دیتی ہیں نیچے کر دیتی ہیں، یہی چوائسز ہوتی ہیں لائف کی. کہ ان کی نظر میں، یعنی میں نے یہ واقعہ آپ کو کس لیے سنایا، ہو سکتا ہے کہ کوئی کہ افسانہ ہے، مجھے نہیں پتا افسانہ ہے یا نہیں، لیکن ایک بات واضح طور سے سمجھ میں آ رہی ہے کہ ایک عمل ایسا ہے کہ ایک انسان ہے کہ جس کی نظر میں اس کی قیمت دنیا کی ہر دولت سے زیادہ ہے، کہ وہ اس کے اگر اس کی پوری جمع پونجی کو کہتا ہے کہ مجھے دے دو، وہ کہتا ہے نماز شب نہیں چھوڑوں گا، لے جاؤ. اگر اس کو یہ موقع مل رہا ہے کہ تمہیں ہیرے جواہرات مل جائیں، تمہاری سارے غریبی دور ہو جائے، لیکن آج نماز شب نہیں پڑھ سکو، تم کہتا ہے مجھے چاہیے ہی نہیں، جاؤ. ٹھیک ہے، تو یہ، اور اسی لیے انہیں میں نے کئی دفعہ آپ کو متوجہ بھی کرایا تھا اس چیز کی طرف کہ سورہ مزمل جو پیغمبر اکرم کے لیے دستور العمل ہے، اس میں پہلا عمل کیا ہے؟ بسم اللہ الرحمن الرحیم، یا ایوہ المزمل قم اللیل. پہلا عمل جو رسول خدا کے دستور العمل میں ہے وہ قم اللیل ہے، رات کا قیام کرو. ٹھیک ہے، اس سے آپ اندازہ کریں. تو یہ جو رات کے کو اپنے بستروں کو پہلوؤں کو بستر سے الگ رکھنے کی بات آ رہی ہے، یہ کیا ہے؟ یہ حقیقتاً وہ اظہار محبت ہے جو میں نے بتایا کہ کم از کم دو باتیں جس میں ہوتی ہیں، کہ دیکھیں میں آپ کی خاطر سب کو چھوڑ کے آ گیا ہوں، میں نے آپ کی خاطر کسی کی پرواہ نہیں کی. ٹھیک، تو دوسری، اب آپ کو یہ کنیکشن سمجھ میں آ گیا کہ دین مکمل اس سے ہوتا ہے، دین خالی سمجھ لینے سے مکمل نہیں ہوتا، تفکر آپ کو بیدار کرتا ہے، لیکن اگر اس بیداری کے بعد یہ نتیجہ انسان کو حق کی محبت تک نہیں لے کے جاتا تو پھر فائدہ نہیں ہے، پھر اس تفکر کا نتیجہ نہیں ہے. اور تفکر خود بھی نتیجہ خیز ثابت نہیں ہوتا جب تک کہ آپ اس میں کمپلیٹلی کمیٹڈ ٹو دا ٹروتھ نہ رہیں، تفکر بھی بیکار ضائع ہو جاتا ہے جتنا بھی بہترین ہو. جیسے آج کل ہو رہا ہے ہماری نظروں کے سامنے، یہی مثال ہے کہ اتنا عمیق اور دقیق تفکر کرنے کے بعد یہ نتیجہ دے رہے ہیں، ایک دم جہالت، مبنی بر جہالت. اور پھر اس کے بعد واتق اللہ ربک، یہ بھی ایک بہت اہم، انشاءاللہ میں آغا کی تفسیر آپ کے سامنے پڑھوں گا اگلے اس میں. واتق اللہ ربک، اور جیسا میں نے آپ سے کہا کہ اتقے کا جو ورڈ ہے وہ ایک خاص اس میں دیتا ہے، اور عرب خاص طور سے یہ اس پہ بات کرتے تھے کہ، یعنی میں نے پہلے سنا تھا بہت شروع میں ایک عالم سے سنا تھا کہ یہ تقوی کا ورڈ کہاں سے آیا تھا، کہ جیسے یعنی عربی میں اس کا بیسیکلی کیا میننگ ہے کہ صحرا میں جب لوگ حرکت کرتے تھے تو مٹی کے اندر مٹیالے رنگ کے ہی کانٹے ہوتے تھے، اور زیادہ تر لوگ ننگے پیر حرکت کرتے تھے، تو ان کانٹوں سے بچنے کے لیے ایک دوسرے کو خبردار کرتے تھے، اتقے یعنی بچ کے رہو، دھیان کر کے چلو، بچ کے رہو. अब अगला सवाल ये पैदा हो रहा है कि ये अभी तो हमने बात की कि नमाज शब या इबादत शब अपने रब से मोहब्बत का इजहार है, फिर अल्लाह से जो तुम्हारा रब है उससे बरहजर क्यों रहो, खौफजदा क्यों रहो? जी
उससे खौफजदा नहीं, जो समझ में आ रहा है वो यार है कि जो कनेक्टिविटी आप डेवलप कर रहे हैं रात
नहीं,
में,
इत्तकिल्लाह है,
हाँ मगर यानी वो जो
इत्तकिल्लाह।
कनेक्टिविटी आप डेवलप करें कहीं आप उसको लूज नहीं कर दें अपने रब के साथ।
इत्तकिल्लाह, इसमें देखें एक और बात भी है, क्योंकि ये बात मैं इसलिए अर्ज कर रहा हूँ कि कुरान करीम में सूरह आल इमरान में खुदा ने बाकायदा अपने आप से खबरदार रहने की बात की है, युहज़्ज़िरुकुमुल्लाहु नफ्सहु, अल्लाह तुम्हें अपने नफ्स के बारे में यानी अपने बारे में वार्न करता है। ठीक है, मोहब्बत के अंदर जो एक गड़बड़ होती है वो क्या होती है? हद से बढ़ने की, हद से निकलने की गड़बड़ होती है। हाँ, तो खुदा कह रहा है युहज़्ज़िरुकुमुल्लाहु नफ्सहु, यानी इसमें तुम्हें एक कुछ चीजों से बरहजर भी रहना है, यानी खुदा से भी। एक तो हम वो बात करते हैं कि खुदा कोई खौफ वाली चीज नहीं है, ठीक है दुरुस्त है, ज्यादातर बुजुर्गान की नजर में खौफ खुदा क्या है कि अल्लाह की मर्जी के खिलाफ कोई काम ना हो जाए, दुरुस्त है, लेकिन देर इज अ लाइन इन बिटवीन, ठीक है, उसका भी लिहाज रखना बहुत जरूरी है। यानी मिसाल के तौर पर एक शख्स था जो यानी तन्हाई में था, और उसमें अब वो ऐसे ही बिल्कुल कपड़े उतार के बैठा है या ऐसी अजीब सी हालत में बैठा है, तो रसूल खुदा को जब पता चला, मुझे एग्जैक्ट नहीं याद, लेकिन रसूल खुदा ने इस हालत के बारे में फरमाया तुमने हया नहीं की, उसने कहा नहीं हुआ तो कोई भी नहीं था, कहा तुमने खुदा से हया नहीं की। यानी जब इंसान कोई भी ना हो, कोई भी ना हो, तब भी इंसान अपनी हालत ऐसी ना बनाए जो फोहश हो। अब आप कहेंगे क्या बात हुई, लेकिन ये भी तालीम दीन है। ठीक है, इसलिए मैंने खास तौर से कहा कि खुदा से भी ताल्लुक के अंदर ये मतलब नहीं कि फ्री फ्री फॉर एवरीथिंग, बल्कि वो जो अदब है उस पर डरते रहो, कोई ऐसी चीज ना हो जाए कि जो उस हस्ती के शायाने शान ना हो। ठीक है, इन्हें शायाने शान ना होना एक अलग बात है, नाराजगी से डरना एक अलग बात है, यानी अदब और एहतराम में कोई कमी ना वाकई हो जाए। यानी जैसे मिसाल के तौर पर हम लोग इन बातों को नहीं रियायत करते हैं, लेकिन अल्लामा तबातबाई के बारे में ये बात लिखी है कि इवन जिस कमरे में नहजुल बलागा या सईफे सज्जादिया भी होती थी, पैर फैला के नहीं बैठते थे। किताब है ना, कोई इमाम थोड़ी है।
जी किनकी एग्जांपल है?
अल्लामा तबातबाई की मिसाल।
अच्छा
तो
ऐसे
ये
जो शायद ऑफ द टॉपिक है, ऐसी बहुत सारी जो हम अदब के दायरे में रह के चीजें करते हैं, अब हमें समझ ही आता है, लोग तस्करा करते हैं कि यार ये इंडिया से ली हुई हमने, ये जो है ना वो हिंदू हिंदू के कल्चर में रहा है, अरब में जाए तो ऐसा कुछ भी नहीं होता, वो कुरान को भी मिसाल के तौर पर नीचे रख देते हैं, तो इन सारी चीजों को जो है ना फॉलो करना मतलब वे वे गया, आई मीन यूजलेस है।
नहीं, बुजुर्गान के उसमें तो नहीं देखा जाता है ऐसे, मतलब उनकी जिंदगी में आप देखें, और इसीलिए मेरा दिल बहुत ज्यादा दुखता है जो मैं इतना बोलता हूँ ना कि हमारे बुजुर्गों ने जो कल्चर डेवलप किया था ना, उसके पीछे बड़ी मेहनत थी, जिसको हम बड़ी आसानी से जिसकी लुटिया डुबो रहे हैं।
आप समझ रहे हैं ना मेरा
नहीं,
कहने का?
मैं आपको मिसाल दे देता हूँ, मैंने खुद अपने बचपन में जिस चीज को देखा है अपने घरों में, कि जब 22 रजब की नजर का खाना पकना शुरू होता था, उसके उससे पहले कितना एहतमाम होता था, यानी बर्तनों को पाक करना, जगह को पाक करना, किचन को पूरा पाक करना, अब वहां खाना ही पक रहा है ना, और क्या हो रहा है। और हमने फिर उससे अपने ज्यादा बुजुर्गों से ये सुना था कि जो ख्वातीन थी वो बातहारत हो के उसको पकाती नहीं, और जब तक उस पर नजर नहीं दी जाती थी तो अभी तुमने वजू नहीं किया है, ये नहीं किया, लेकिन आपको लगेगा सब हिमाकत है। लेकिन इन चीजों का उन लोगों ने फायदा उठाया है बहुत। उन लोगों ने अपने इस अदब, इसको कहते हैं ना खुदा और आसार खुदा, शायर खुदा, जो भी उनको समझ में आ रहा है कि एक चीज मैं इमाम से मंसूब कर रहा हूं तो ये मामूली बात नहीं है। एक चीज अगरचे कि हम खुद पका रहे हैं लेकिन अगर हम उसको इमाम से मंसूब कर रहे हैं तो इसकी एक हुरमत है और मुझे हर हाल में उस हुरमत का ख्याल रखना है, इसका फायदा है। हाँ, अगर हिमाकत की हद में चीजें दाखिल हो जाएं वो एक अलग बात है। हाँ, ये आयतुल्ला बेंजत ने सुनाया था ये वाक्य, बेहतरामी की है। हाँ। यानी कि वो ऐसे ही खाना जो है फकीर को किसी ऐसी गौसल खाने के किसी तश्त में उठा के दे दिया खाना। हाँ, ये बेहतर। तो ये इन सब चीजों का, यानी कि आज की आप देखें कि ये जो वेस्टर्न सोसाइटी और सिविलाइजेशन है, यानी मैं उसकी बात नहीं कर रहा, साइंटिफिक परसूट्स की बात नहीं कर रहा, इस वेस्टर्न सोसाइटी की जो आज हम, जिसके पीछे आज मैं और आप या भाग रहे हैं या उस जाल में फंसे हुए हैं, हम लोग इन दो हालतों से बाहर नहीं है। इनकी बिगिनिंग है तौहीन मुकद्दसात, इस सोसाइटी की बिगिनिंग है कि जितने मुकद्दसात थे यहां पर सबको एक 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 करके मुनहदिम करना, मर्द औरत के ताल्लुक में शर्म आया है उसको उठा के बाहर फेंको, बाप बेटे के, बाप माँ के ताल्लुकात में एक अदब और तमीज है उसको उठा के बाहर फेंको, ये ओल्ड मैन ओल्ड वुमन। अब इस बात, ये बहुत अहम बात है इस अदब का बरकरार रखना, ठीक है। और इसी वजह से हमारे बुजुर्गों ने अल्हम्दुलिल्लाह बहुत फायदे उठाए इन चीजों के। सही है, उसमें गलती भी होती है, बास चीजें वो हैं जो आप कह रहे हैं।
नहीं मैं
कह रहा हूँ कि वो चीजें कुछ उधर से भी आ गई, कुछ वो भी ले ली, कुछ उस पर ओवर एम्फेसिस करना, वो सब चीजें, लेकिन इस अदब का एक बहुत फायदा है। और जो मुकद्दसात की तौहीन करना जो है ना, वो इंसान और माशरों को जलील कर देता है। मैं बात खत्म करते हुए, क्योंकि थोड़ा सा एक मुनासिबत आज ठीक है, जैसे एक फातिहा फिर पढ़ लेते हैं इनके अदील के वालिद साहब के लिए भी, और इत्तेफाक से अभी मैं कल परसों ही मिर्ज़ा अली काजी का वो देख रहा था, क्योंकि मेरा ख्याल है कि शायद आप लोग भी इस फीलिंग को शेयर करते हैं कि मुझे बहुत ज़्यादा एक मिर्ज़ा अली काजी से बहुत ज़्यादा एक उनसीयत सी महसूस होती है। मैंने वाक़यात भी सुनाए थे वादीसलाम और वो सब के आप लोगों को, उनकी कब्र के और सब, हालांकि मैं एक्सपेक्ट ही नहीं कर रहा था कि 10 लाख कब्रों में मैं कहाँ ढूंढूंगा। और उस वक्त तक मेरी मालूमात के मुताबिक मिर्ज़ा अली काजी एक गुमनाम शख्सियत थे, यानी कि हौजे में भी काबिल कबूल नहीं थे वो। तो मैं तो बस ऐसे ही जाके ना, मैंने एक बूढ़ा शख्स बैठा हुआ था तब वहाँ पर कब्रिस्तान में, अपना मैं मांग, यानी एक लिहाज से ना कि जो जिनको कुछ सिक्के विक्के लोग डाल रहे थे, मैंने उससे पूछा कि तुम्हें पता है मिर्ज़ा अली काजी की खबर क्या, उसने तो बताया हाँ उधर है सामने। मेरे लिए तो बहुत ही बड़ा सरप्राइज था ये कि अब तो माशाल्लाह बाकायदा निशान है सड़क पे वो सब कुछ। तो मैं वो देख रहा था, तो उसमें यानी कि उनके इंतकाल के वक्त जो है ना, एक कुछ अशार हैं जो पढ़े हैं उसमें वीडियो में। नहीं, महसूस क्या करना है, लेकिन बहरहाल बहुत खुशी हुई मुझे, मेरे लिए बहुत बड़ा सरप्राइज था और बहुत खुशी थी। नहीं, ये नहीं कि उस वक्त वो चीज़ जगह इतनी वो नहीं थी, गुमनाम नहीं रही थी, मैं उसे बहुत गुमनाम समझ रहा था, क्योंकि मैंने जितने वाकयात पढ़े हुए थे ना, तो उसमें मिर्ज़ा अली काजी तो एक लिहाज से बिल्कुल कुछ वही नहीं था ना, ये और इनके शागिर्द वगैरह इनको तो बिल्कुल साइडलाइन कर दिया गया था। हाँ, इनको को वही था ही नहीं। तो उसमें उन्होंने कुछ अशार पढ़े थे मौत के, मेरा दिल जाके मैं आप लोगों को सुनाऊं। उनके इंतकाल पे, और ये अशार हैं उनके दीवान हैं शम्स तबरेज़ के। शम्स तबरेज़ आपको पता है ना, जो मौलाना रोम के उस्ताद थे, और हालांकि ये दीवान शम्स तबरेज़ जो, ये भी मौलाना उन्होंने ही, जलालुद्दीन ने ही पेश किया है कि ये क्या कह के, ये उनका कलाम है। ये नहीं कि उन्होंने शम्स तबरेज़ ने खुद लिखा, लिख के किसी को दिया हो। नहीं नहीं नहीं, शम्स तो बहुत पुराने, हज़ार साल हो गए होंगे इनको तो। और ये बुजुर्गान जो थे ये उधर थे, जो आजकल सेंट्रल एशिया, यानी कि ये जो अब तुर्की है, कौनिया और ये इस किस्म के जो इलाके हैं ना, आई थिंक आजकल वो तुर्की में है वो जगह, वो शहर। बरोज़ मर्ग चू ताबूत मन रवां बाशद, गुमा मबर के मुराद दर्द ई जहां बाशद। जिस दिन मेरी मौत वाक़े हो और मेरा ताबूत चलना शुरू हो जाए, ये गुमान नहीं करना कि मुझे इस जहान का दर्द था, इस दुनिया में इसका दर्द लेके नहीं जा रहा हूं मैं। बराए मन तुम मगेरी व मगो दरेग दरेग, बदाम देव दरुफ्ती दरेग आ बाशद। मेरे लिए, मेरे रुख्सत होने पर तुम गिरिया नहीं करना और न ये कहना कि अफसोस अफसोस। बदाम देव दरफ्ती, ने कि जो लोग इस शैतान के जाल में फंसे हुए हैं, अफसोस की जाए वहां पर है, अफसोस उन पर करो जाके। जनाज अम चू बेबीनी मगो फिराक फिराक, मुरा विसाल मुलाकात आ जमान बाशद। मेरे जनाजे को जब देखो तो मत कहना कि जुदाई जुदाई, मेरे लिए असल में वसल और मुलाकात का तो वक्त अब आया है। मुराब गोर सुपारी मगो विदा विदा, के गोर परदाए जमीयत जिना बाशद। के मुझे जब कब्र में लिटाना सुपुर्द करना तो मत कहना कि विदा विदा, यानी अलविदा जो हम कहते हैं, कि ये जो कब्र है ये हकीकत में एक पर्दा है कि जिसके पीछे जन्नतें। फरो शुदन चुबे दीदी बराम दन बेनिगर, गुरूब शम्स व कमर रा चिरा ज़ियां बाशद। मेरा जाना तुमने देखा है, अब मेरा बाहर आना भी देखना। गुरूब चांद और सूरज को क्या नुकसान पहुंचाता है, बहुत मुझे इतनी प्यारी ये मिसाल लगी है ना, गुरूब चांद और सूरज को क्या नुकसान पहुंचाता है। तुरा गुरूब नमायद वले शुरूक बुअद, लहद चू हबस नमायद खलास जां बाशद। कि ये जो गुरूब है ये एक शुरूक को लेकर आता है कि ये जो कब्र का हब्स है ये हकीकतन जान की खलासी है। जिस्म हब्स में चला गया कब्र के, जान आजाद हो गई। कुदाम दाना फरो रफ्त दर जमी के नरस्त, चिरा ब दाना ए इंसानत ई गुमा बाशद। कौन सा दाना है कि जिसको जमीन में डाला जाता है और वो उगता नहीं है। तो अपनी इंसानियत के दाने के बारे में तुम्हारा ये गुमान क्यों है कि ये जमीन में डाल रहे हो तो उगेगा नहीं। ये दोबारा बरामद नहीं होगा। दहा चू बस्ती अजी सिवा आ तरफ बेगुशा, के हाय हुए तू दर जब वेलाम बका माशद। और आखिरी इसका शेर ये कि तुरा चनी बेनमायद, के मन बखाक शुदम बजेर पाए मनी हफ्त आसमा बाशद। कि तुम्हें ये नजर आ रहा है कि मैं मिट्टी हो गया हूं, लेकिन दर हकीकत सात आसमान मेरे पैरों के नीचे आ गए। जाहिर है कि ये बुलंद लोगों की बात है, जैसे मैंने जवाद मलकी तबरेजी का सुनाया था वाकया, या मिर्ज़ा अली काज़ी का है। मिर्ज़ा अली काज़ी के बारे में उनके विसाल के उसमें उसी में बयान किया गया है कि उनसे उनकी तबीयत ख़राब थी, उनसे वो आयादत के लिए गए तो उन्होंने कहा कि मैंने खुदा से दुआ की है कि मेरी ज़ात में तजर्रुद को कामिल कर दे। और तजर्रुद यानी कंप्लीट डिसकनेक्शन फ्रॉम मटेरियलिज्म, यानी इवन जन्नत के लेवल पे भी नहीं, ठीक है, यानी बेहिश्त भी मादी नहीं, तजर्रुद कामिल। तो उन्होंने कहा है कि और मुझे लगता है कि इसमें 2 साल हैं, दो साल है। तो मिर्ज़ा अली काज़ी से अयादत के उसमें उन्होंने कहा है कि मैंने इन्हें है ना कि बाज़ोकात लगता है ना कि ये शख्स गया अभी उनकी जान बिल्कुल, वो जाहिर है इनकी एज भी उस वक्त कितनी 79 ईयर्स की। तो उन्होंने कहा, मिर्ज़ा अली काज़ी ने कहा कि मैंने खुदा से ये दुआ की है कि मेरी ज़ात में तजर्रुद को कामिल कर दे और मुझे लगता है कि ऐसा होने में भी 2 साल बाकी हैं उस जगह तक पहुंचने में। तो उसके 2 साल बाद उनका इंतकाल हो गया। तो ये नहीं, ये ऐसे लोगों के लिए सही, उन्होंने फिर उनके इंतकाल पे जो पढ़ाया तो सही के तुम्हें लग रहा है कि मैं क्या हो गया हूँ, खाक शुदा मिट्टी हो गया हूँ, लेकिन दर हकीकत इस इंतकाल के बाद 7 आसमान मेरे पैरों के नीचे आ गए हैं, क्योंकि आलम तजर्रुद जो है वो 7 आसमानों से बालातर है। यानी जो आलम इम्कान है, आलम वजूद है, जिसमें मैटर किसी भी फॉर्म में, चाहे वो हमारे ज़मीन का मैटर हो कि जो डेंस है, या मलाइका की दुनिया का मैटर हो जो लतीफ़ है, इवन लाइट भी इन अ वे मैटर है अगर बहुत ही डीप सेंस में देखा जाए, तो हर कस्म के उससे नहीं कि ये जो वर्ल्ड्स एग्जिस्ट करती हैं, ये इसके कितने दर्जात हैं, 7 आसमान, उसके ऊपर आलम तजर्रुद है। नहीं नहीं, अर्श के बाद नहीं होना चाहिए उसे, शायद लेवल्स, 7 लेवल्स, 7 ग्रेड, 7 मेजर लेवल्स।